नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नेपाली कंग्रेसको 15 महाधिवेशन पुस 26-देखि 28 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। भदौ 23 गतेलाई जेएनजी शहीद दिवसका रूपमा मनाउने मन्त्री परिषदको निर्णय। मध्य प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई 24 घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतको आदेश। सिंगापुरमा लागू औषध अपराधमा 3 जनालाई मृत्युदण्ड। र यूएईमा सम्पन्न एसीसी अण्डर 19 प्रिमियर कपमा नेपाल उपविजेता। सरकारले जेएनजी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्वीर सहितको परिचय पत्र उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तो परिचय पत्र आमा बुबा श्रीमान श्रीमती र अविवाहित छोरा छोरीलाई दिइनेछ। सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले भदौ 23 र 24 गतेको प्रदर्शनमा मृत्यु भई शहीद घोषणा गरेका परिवारलाई गृह मन्त्रालयले तस्वीर सहितको परिचय पत्र दिने निर्णय गरेको। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले संचारकर्मीलाई जानकारी दिनुभयो। यस्तै प्रत्येक वर्ष भदौ 23 गतेलाई जेएनजी शहीद दिवसका रूपमा मनाउने निर्णय समेत गरिएको उहाँले बताउनुभयो। बैठकले आगामी माघ 1 गतेदेखि एक पटकमा 5 लाख वा सोभन्दा बढ़ी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ। यसै गरी श्रीलंकामा भीषण बाढ़ी पहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायता स्वरूप 2 लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताउनुभयो। यस्तै विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डाक्टर कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ। कार्बन व्यापार नियमावली 2082 स्वीकृत गर्ने निर्णय पनि गरिएको छ। राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठ प्रसाद अरियाललाई बढ़ुवा गरिएको छ। मन्त्री परिषदका अन्य निर्णय मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने पनि मन्त्री खरेलले बताउनुभयो। नेपाली कंग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस 26-देखि 28 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समिति बैठकले पुस 26-देखि 3 दिनसम्म बस्ने गरी महाधिवेशनको मिति तोकेको प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो।
बैठकले लामो छलफलपछि नेपाली कांग्रेसको 15 महाधिवेशनको सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन 2082 पौष 26, 27 र 28 गते हुने गरी कार्यतालिका निर्णयार्थ केन्द्रीय समितिमा पेश भयो र त्यो सर्वसम्मतिबाट अनुमोदन भएको छ।
गत असोज 28 गतेदेखि जारी केन्द्रीय समितिको आज सम्पन्न बैठकको निर्णय जानकारी गराउँदै पार्टी प्रवक्ता डाक्टर महतले केन्द्रीय महाधिवेशन तयारी प्रक्रिया अन्तर्गत यही मंगिर 20 गतेभित्र क्रियाशील सदस्य वितरण गर्ने गरी कार्यतालिका स्वीकृत भएको बताउनुभयो। मंगिर 24 गतेसम्म क्रियाशील सदस्यता नवीकरण टुंगोमा पुर्याउने र पुस 8 गतेसम्म नयाँ क्रियाशील सदस्य सम्बन्धी सबै काम सम्पन्न गर्ने तालिका तय भएको प्रवक्ता डाक्टर महतले बताउनुभयो। पार्टीको निर्णय अनुसार आगामी पुस 15 गतेभित्र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने, पुस 16 गते गाउँ तथा नगरवडा अधिवेशन, पुस 17 गते गाउँ तथा नगरपालिका अधिवेशन, पुस 19 गते प्रदेश क्षेत्रीय अधिवेशन, पुस 21 गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको समेत अधिवेशन हुने भएको छ। यस्तै पुस 22 गते एक भन्दा बढ़ी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तथा पुस 23 र 24 गते साथै प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ। यसै गरी आजको बैठकले यही मंगिर 23 गतेदेखि सकिने केन्द्रीय समितिको म्याद माघ महिनाको अन्त्यसम्म थप गर्ने निर्णय गरेको प्रवक्ता डाक्टर महतले जानकारी दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको चलचित्र विधेयक सरोकारवाला पक्षबाट फिर्ता माग भएपछि त्रिपक्षीय बैठक बस्ने भएको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरोकारवाला समूहबाट पटक पटक विधेयक फिर्ता माग आएको तर त्यसको प्रष्ट कारण नबुझिएको भन्दै समितिमा छलफलको माग गर्नुभयो। चलचित्र विकास बोर्डलाई स्वायत्तता प्रदान गर्ने नाममा जथाभावी हुन नदिने भन्दै मन्त्री खरेलले चलचित्रलाई नियन्त्रण नभई सहजीकरण र नियमन हुने गरी कानूनी व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो।
जसले फिर्ता मागेको हो, जसले फिर्ता गर्नुपर्ने हो, जहाँ जे भएको हामी तिनै पक्ष एकछिन बस्यौँ भने त क्लियर होला। त्यसैले म व्यक्तिगत रूपमा यो विधेयकलाई फेरि फिर्ता लगेर फेरि त्यही प्रक्रिया शुरूआत गराउने पक्षमा, यही बीचमा यसलाई उपलब्धिमूलक बनाऊ भन्ने नै छ मलाई। त्यसैले बोर्डलाई स्वायत्तता दिइराख्दा त्यहाँ आउने नेतृत्वको कुरा, त्यो चल्ने कुरा, त्यसभित्रको संरचनाको कुरा, स्वायत्तता दिइराख्दाखेरि चाहिँ हामीले ती धेरै कुराहरू हेर्नुपर्छ। सेन्सरले नियन्त्रण गर्नु हुँदैन, तर सेन्सरले नियमन त गर्छ, सहजीकरण त गर्छ। सहजीकरण र नियमन गर्ने खालको सेन्सर हुनुपर्छ, नियन्त्रण गर्ने खालको सेन्सर चाहिँ हुनु हुँदैन।
बैठकमा सांसदहरू डाक्टर वेदुराम भूषाल, गंगा बेलवासे, गोपाल भट्टराई लगायतले बदनिदो परिवेश अनुसार नेपाली चलचित्रलाई राम्रो उद्योगका रूपमा प्रवर्धन गर्ने गरी कानून आवश्यकता भएको बताउनुभयो। सर्वोच्च अदालतले मध्य प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई नेपालको संविधान अनुसार 24 घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले आज 24 घण्टाभित्र विश्वासको मत लिन लगाउन प्रदेश प्रमुख यादवको नाममा परमादेश जारी गरेको हो। गत कार्तिक 24 गते नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता यादवलाई असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो। प्रदेश प्रमुख सुमित्रा सुवेदीले असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको उल्लेख गर्दै उक्त नियुक्ति गर्ने निर्णय बदरको माग गर्दै अर्जुन शाहले रिट दायर गर्नुभएको थियो। रिट निवेदनमा नेपालको संविधानको धारा 133 उपधारा 2 बमोजिम उत्प्रेषण आदेश जारी गरी प्रदेश प्रमुखको निर्णय बदर गर्दै संवैधानिक प्रक्रिया अनुसार सरकार गठनको प्रक्रिया अघि बढ़ाउन रिटमा माग गरिएको थियो। अदालतले 3 दिनदेखि निरन्तर सुनवाई गर्दै आज 24 घण्टाभित्र विश्वासको मत लिन आदेश गरेको हो। नेपाल चिकित्सक संघले चिसो मौसमका कारण देशभर इन्फ्लुएन्जा भाइरसको संक्रमण बढ़न सक्ने भन्दै फ्लू खोप निशुल्क उपलब्ध गराउन माग गरेको छ। संघले आज जनहितमा अपील जारी गर्दै इन्फ्लुएन्जा भाइरसको संक्रमणको प्रभावकारी रोकथामका लागि सरकारले जोखिमयुक्त व्यक्तिलाई खोपको दायरामा ल्याई हरेक वर्ष समयमा नै निशुल्क रूपमा फ्लू खोप उपलब्ध गराउनुपर्ने माग गरेको हो। यस्तै विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूमा इन्फ्लुएन्जा भाइरसको संक्रमणले असर पुर्याउने प्रबल सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मसम्मान र स्वाधीनताका निम्ति वामपन्थीहरू एक हुनुपर्ने बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभामा उहाँले आफूहरूलाई सचिनका लागि जेएनजी आन्दोलनले सचेत बनाएको प्रसंग उल्लेख गर्दै नेपालमा दलहरूले एकता र विभाजनको पीड़ा भोगिसकेको स्मरण गराउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने बताउनु भएको छ। आज मोरङको बेलबारी नगरपालिका स्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तर्क्रियामा उहाँले जेएनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्कालका समस्या समाधान गर्दै निर्वाचनको वातावरण तयार गर्नुभएको बताउनुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डालीले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेट गर्नुभएको छ। सिंहदरबार स्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज भएको भेटमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आगामी माघ 11 गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कार्यवाहीको बारेमा जानकारी गराउनु भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका लागि कान्तिपथ स्थित आयोगमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन अधिकृतमा आयोगका सचिव महादेव पन्थ र सहायक निर्वाचन अधिकृतमा आयोगका सहसचिव एवं कानून महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराई तोकिनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो?
के थाहा छैन मलाई?
एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। सिंगापुरले लागू औषध सम्बन्धी अपराधमा यो हप्ता मात्र 3 जनालाई मृत्युदण्ड दिएको छ। लागू पदार्थको मुद्दामा यो वर्षभरि 17 जनाले मृत्युदण्ड पाएका र सो संख्या सन् 2003 यताकै सबैभन्दा धेरै हो। लागू औषध अपराधमा मृत्युदण्ड दिने कानूनमा रहेको संवैधानिक चुनौतीका सन्दर्भमा अदालतमा सुनवाई हुनु 1 हप्ता अघि यस्तो तथ्याङ्क आएको हो। लागू औषध सम्बन्धी कसूरमा निकै कठोर रहेको सिंगापुरमा 15 ग्रामदेखि 500 ग्रामसम्म मात्र लागू पदार्थ बेचबिखन वा ओसार पोसार गर्नेलाई पनि मृत्युदण्ड दिइनेछ। आधा किलोग्राम गाँजा बोके मात्र पनि सिंगापुरमा मृत्युदण्ड दिइने प्रावधान छ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत मौद्रिक उपकरणहरू थप लचिलो बनाएको छ। राष्ट्र बैंकले स्थायी तरलता सुविधा दर र नीतिगत दर घटाएको छ भने कर्जा प्रवाह सम्बन्धी व्यवस्थामा केही सहज प्रावधानहरू अवलम्बन गरेको छ। मौद्रिक समीक्षाले स्थायी तरलता सुविधा दरलाई 6% घटाई 5.75% र नीतिगत दरलाई 4.50% घटाई 4.25% कायम गरेको छ। त्यसैगरी बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भन्दा कम्तीमा 1% बिन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गर्ने नीति लिएको छ। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्षण पर्सनल ओभर ड्राफ्ट कर्जाको विद्यमान सीमा 50 लाखबाट बढ़ाएर 1 करोड कायम गरिएको छ। लघुवित्त वित्तीय संस्थाबाट धितोमा कर्जा प्रवाह गरिने कर्जाको अधिकतम सीमा 7 लाखबाट वृद्धि गरी 15 लाख कायम गरिने राष्ट्र बैंकले समीक्षा मार्फत उल्लेख गरेको छ। त्यसै गरी प्राकृतिक विपत्तिका कारण असर पुगेका उद्यम व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम 10% ब्याज असुल गरी एक पटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुको कारण बारे गम्भीर आत्मसमीक्षा आवश्यक भएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 29औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा अर्थमन्त्री खनालले राजनीतिक असन्तुष्टि तथा अस्थिरताले विकास र आर्थिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै देशमा राजनीतिक असन्तुष्टि जसरी सुकै प्रकट भए पनि नेपालमा जो कोहीले गरेको सम्पत्ति सिर्जना नेपालको सम्पत्ति नै हो भन्ने बुझाई सबैतिर हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले मुलुकको आर्थिक सबलीकरण उत्पादन वृद्धि उत्पादकत्व विस्तार तथा रोजगारी सिर्जना सरकारका प्रमुख लक्ष्य हुने बताउनुभयो।
युएले एसिसी युनास प्रिमियर कपको उपाधि जितेको छ। फाइनलमा नेपाललाई 27 रनले पराजित गर्दै युएले उपाधि जितेको हो। युएले दिएको 148 रनको लक्ष्य पछ्याएको नेपाल 33 ओभर 2 बलमा 120 रनमा समेटियो। नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक 34 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। रोशन विश्वकर्मा 25, आशिष डुवार 25 र वंश छेत्री 11 रनमा आउट भए। त्यसअघि युएमा भएको फाइनल खेलमा नेपाल विरूद्ध घरेलु टोली 45 ओभर 5 बलमा 147 रनमा अल आउट भएको थियो। युएलाई सस्तोमा समेट्न नेपालका दयानन्द मण्डलले सर्वाधिक 6 विकेट लिए। अपराजित पौडेल 2 तथा नितेश पटेल र अशोक धामीले 1-1 विकेट लिए। ब्याटिङमा युएका अहमद खुदातले सर्वाधिक 71 रन बनाए। नरुल्ला आयुबीले 26 रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन्। नेपाल उपविजेता बन्दै एसिया कपमा छनौट भएको हो। अखिल नेपाल फुटबल संघ एन्फा कार्य समितिको आपतकालीन बैठकले ए डिभिजन लिग गर्ने निर्णय गरेको छ। सादोबाट स्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको बैठकले शीर्ष डिभिजनको लिग गर्ने निर्णय गरेको हो। राष्ट्रिय लिग 25 पुसबाट शुरू हुँदैछ। अन्तिम पल्ट ए डिभिजन लिग जेठ 2079 भएको थियो। उक्त लिगमा मसिन्द्रलाई 3 अङ्कले पछि पार्दै चर्च बोइज युनाइटेडले उपाधि जितेको थियो। चर्च बोइजले सोही लिगमा डेब्यू गरेको थियो। राष्ट्रिय लिगमा ए डिभिजनका च्याम्पियन चर्च बोइज युनाइटेड सँगै मसिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जाउलाखेल युथ क्लब, सादो बाटो युथ क्लब र न्यूरो टीम एनआरटीले सहभागिता जनाउनेछन्। यसबाहेक हेटौडामा सम्पन्न प्रेसिडेन्ट लिगका शीर्ष 4 टोली नवजागृति क्लब, चितलाङ फुटबल क्लब, काँक्रेबियर युथ क्लब र लालीगुनास एसोसिएसन क्लबले पनि आफ्नो चुनौती प्रस्तुत गर्नेछन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अझ एवं अब मौसम आगामी 24 घण्टामा कोशी मधेश र बागमती प्रदेशमा आंशिक बदली रहे बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशन पुष 26-देखि 28 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। भदौ 23 गतेलाई जेएनजी शहीद दिवसका रूपमा मनाउने मन्त्री परिषदको निर्णय। मध्य प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई 24 घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतको आदेश। सिंगापुरमा लागू औषध अपराधमा 3 जनालाई मृत्युदण्ड। र यूएईमा सम्पन्न एसीसी अण्डर 19 प्रिमियर कपमा नेपाल उपविजेता। इसका साथ ही राति 9 बजेको समाचार सकियो। हवस् त नमस्कार।